यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेकपा स्थायी कमिटि बैठक आज पनि जारी। प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको अभिव्यक्ति र नेकपा एमाले नामको पार्टी दर्ताका विषयमा छलफल। कोरोना भाइरसको संक्रमणबाट आज 1462 जना संक्रमण मुक्त। संक्रमण मुक्त भई घर फर्किनेको संख्या 4656। आज थप 482 जनामा कोरोना भाइरसको संक्रमण। यातायात संचालन नभएको अवधिको कर छूट गर्न नेपाल यातायात व्यवसायी महासंघद्वारा सरकारसँग माग। र इरानको राजधानी तेहरान स्थित एक स्वास्थ्य क्लिनिकमा विस्फोट, कम्तीमा 19 जनाको मृत्यु। रहनुभएका केही मन्त्रीहरू र स्थायी समितिका सदस्यहरूसँग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीमा देखिएको समस्याबारे छलफल गर्नुभएको र अन्य नेताहरूसँग पनि परामर्श गर्ने बताउनु भएको जानकारी छलफलमा सहभागी स्थायी समिति सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। छलफलमा सहभागी नेताहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तर्विरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ एवं एकताबद्ध बनाउन र विश्वासको संकट अन्त्य गरी हार्दिकताको भावना विकास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको पर्यटन मन्त्री भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। संघीय संसदका दुवै सदनले प्रतिनिधि सभा सांसद ज्ञान कुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। हालको प्रतिनिधि सभा सदस्य छन्त्याल 2070 सालको संविधान सभा निर्वाचनमा बागलुङ जिल्लाबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो। उहाँको 63 वर्षको उमेरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। प्रतिनिधि सभाको अर्को बैठक अषाढ 22 गते सोमबार दिउँसो 1 बजे र राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। नेपाली कंग्रेसको केन्द्रीय समिति बैठकले सांसद ज्ञान कुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभा सदस्य ज्ञान कुमारी छन्त्यालको आज बिहान बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो। पार्टी सभापति शेरबहादुर देउवाले सांसद छन्त्यालको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउनुहुँदै श्रद्धांजलि अर्पण गर्नुभयो। नेपाली कंग्रेसले स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने जनाएको छ। यसैबीच कंग्रेस संसदीय दलले प्रतिनिधि सभा सदस्य एवं पार्टीकी नेत्री ज्ञान कुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गरेको छ। कंग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आज शोक विज्ञप्ति मार्फत उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। विक्रमसम्म 2014 बागलुङ साबिकको खुङानी 2 हाल तमान खोला 5 जन्मिनुभएकी नेत्री छन्त्याल विक्रमसम्म 2070 संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर 3 प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। उहाँ विक्रमसम्म 2074 नेपाली कंग्रेसका तर्फबाट समानुपातिक समावेशी प्रणालीबाट निर्वाचित भई प्रतिनिधि सभामा सदस्य हुनुभएको हो। कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन 1462 जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट आज 1462 जना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको संख्या 4656 पुगेको जानकारी दिनुभयो। यसैगरी आज थप 482 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या 14046 पुगेको छ। यसैगरी यही 14 गते मृत्यु भएका असामका 45 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 30 पुगेको छ। असामको रामारोशन गाउँपालिका वडा नम्बर 5 निवासी पुरूष श्वास प्रश्वासमा समस्या आएपछि असार 13 गते बैलपाटा अस्पताल भर्ना भई उपचारका क्रममा निधन भएको मन्त्रालयले जनाएको छ। मृतक पुरूषमा मधुमेहको समस्या रहेको मन्त्रालयको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी जानकारी दिनुभयो। देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा 233,227 पीसीआरबीटीबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 4,886 पीसीआरबीटीबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा 48,362 जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा 9,360 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। सरकारले कोविड 19 को रोकथाम नियन्त्रण र उपचारका लागि तोकिएका मध्ये 7 अस्पतालले मात्र कोविड 19 का बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को उपचारका लागि तोकेका 30 मध्ये 7 अस्पतालले मात्र कोविड 19 को आकस्मिक उपचारको व्यवस्था गरेको पाइएको परिषदका कार्यकारी निर्देशक डाक्टर प्रदीप गेवालीले जानकारी दिनुभयो। सरकारले कोविड 19 को उपचारका लागि देशभरिका 30 ठूला अस्पताललाई कोविड 19 डेडिकेटेड अस्पतालको रूपमा तोकेको छ। अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने किरा सलह अहिलेसम्म नेपालका 52 जिल्लामा पुगेको छ। झण्डै 80 देखि 90 लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा सलह किरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा किट विज्ञ समुद्रलाल जोशीले जानकारी दिनुभयो। उहाँले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरू आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्न सक्ने सम्भावना कायमै रहेकाले समेत सजग रहनुपर्ने बताउनुभयो। कृषि मन्त्रालयका अनुसार सलहले 12 मकै तथा तरकारी बालीमा क्षति पुर्याएको छ भने हेटौडामा झण्डै 100 हेक्टरमा क्षति पुर्याएको विवरण आएको छ। अन्य जिल्लामा पनि क्षति पुर्याएको भए पनि क्षतिको विवरण संकलनको क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ। शनिबार नेपाल भित्रिएको सलहले बाली नष्ट गर्न थालेपछि पर्वतका किसान सलह नियन्त्रणमा लागेका छन्। स्थानीय तहको सहयोगमा कृषकहरूले सलह नियन्त्रण गर्न घरेलु उपाय अवलम्बन गरेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारी।
पाल्पा र स्याङ्जाबाट पर्वतको महाशिला गाउँपालिका हुँदै उडेको यो किराले किसानहरूको बाली नष्ट गर्न थालेको छ। स्थानीय तहहरू कसरी नियन्त्रण गर्न सकिन्छ भनेर योजना बनाउँदैछन्। महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 5 का अध्यक्ष जीवन उचाई ठगुरी।
ठूलो संख्यामा चाहिँ महाशिलादेखि फलिवास हुँदै कुष्मातिर चाहिँ अगाडि बढेको छ। किसानहरूसँग जाने भेट्ने हामीले विभिन्न खालका तयारीहरू अगाडि बढाएका छौँ।
कुष्मा नगरपालिका, फलिवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला बागलुङमा पनि सलह किरा देखिएको छ। सलहले बाली नाली नष्ट गर्न थालेपछि किसानहरू कसरी नियन्त्रण गर्ने होला भन्ने चिन्तामा छन्।
लकडाउनले गर्दा तरकारी बारीमै कुहिरहेको छ, कहिले असिना पानी, कहिले बाँदर आतंक, अहिले फेरि सलह भित्रिएको छ।
मकैमा आए, कोदोमा आए, अनि फलफूलमा आए, फुलबारीमा आए, जहाँ बस्यो त्यहीँ सका।
कृषि ज्ञान केन्द्रले सलहबाट जोगिने उपायका बारेमा कृषकलाई जानकारी दिँदै आएको छ। कार्यालय प्रमुख वासुदेव रेग्मी।
सचेतना प्रणालीतर्फ चाहिँ पर्वत बालुङका सबै पालिकाहरूलाई भगाउने, आवाज उच्चार गर्ने,
बाली नालीमा पसेको सलहलाई थाल ठटाउने, बाजा बजाउने, धुवा पुत्याउने जस्ता घरेलु विधि अप्नाएर कृषकहरूले लखेट्ने प्रयास गरिरहेका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
वाउ, रियलमै छिटो डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। एसियाली विकास बैंक एडीबीले कोविड 19 को महामारी विरूद्ध लड्न नेपाल सरकारलाई 36 करोड़ अनुदान स्वरूप उपलब्ध गराउने भएको छ। एडीबीले एसिया प्रशान्त विपद प्रतिकार्य कोषबाट नेपाललाई अनुदान सहयोग उपलब्ध गराइने गरिएको नेपाल स्थित एडीबीको कार्यालयले जनाएको छ। आज हरिशयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्तिभावपूर्वक मनाइएको छ। पौराणिक कथन अनुसार मूर नामक दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नु परेको र युद्धको थकानबाट विश्रान्ति लिन बद्री आश्रम स्थित हेमवती गुफामा गई शयन गरेको सम्झना स्वरूप आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। वैदिक परम्परा अनुसार आजदेखि आरम्भ भएको चतुर्मासभरि भगवान विष्णुप्रति आदर प्रकट गर्दै धार्मिक चिन्तन तथा अनुष्ठान गरी पूजा अर्चना गरिन्छ। आजै मानव मात्रका लागि आरोग्यदायक एवं औषधि गुण भएको वनस्पति तुलसी आफ्नो घर आँगनमा रोपेर विष्णुको प्रतीकका रूपमा पूजा गर्ने प्रचलन रहेको छ। नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्चालन नभएका अवधिको बैंकको कर्जा सहित सवारी साधनमा लाग्ने करहरू छूट गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वको महासंघको टोलीले अर्थ सचिव शिशिर कुमार ढुंगानालाई आज भेटी यातायात व्यवसायमा रहेका समस्याबारे जानकारी गराउँदै कर छूटको माग गरेको हो। महासंघले सवारी साधनको बैंक किस्ता स्थगन, ब्याजको पुनर्विचार र पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको छ। आज नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागसँग ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अभियोगमा दैलेखका प्रमुख इन्जिनियर र सब इन्जिनियरलाई पक्राउ गरेको छ। दैलेखको भगवती माई गाउँपालिका तीन स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालयका प्रमुख इन्जिनियर तोपेन्द्र सुन्दर मल्ल र सब इन्जिनियर वीरेन्द्र चन्दले 2,41,000 रूपियाँ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। आफ्नै घरमा मोटरबाट पानी तानेर नुहाउने क्रममा कैलालीको गोदावरी नगरपालिका पाँचका 27 वर्षीय दिलबहादुर रोकाएको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कञ्चनपुरमा सर्पको टोकाईबाट एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका 16का 14 वर्षीय पर्वत गिरी रहेको भीमदत्त नगरपालिका 16का वडा अध्यक्ष सुरेन्द्र विष्टले जानकारी दिनुभयो। बालकलाई गएराती सर्पले टोकेको र उनलाई राति नै महाकाली प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढ़ी लैजाँदै गर्दा आज बिहान मृत्यु भएको थियो। पाल्पाको निस्दी गाउँपालिकामा वायुबाट 15 किलोवाट बिजुली निकालिएको छ। केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको गाउँमा वायुबाट उत्पादित बिजुली प्रयोग गर्न पाएपछि स्थानीयको दैनिकी सहज बनेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको पाल्पाको मिट्यालमा 2 वर्ष अघि नै परीक्षणको रूपमा हावाबाट 1,200 वाट बिजुली निकालिएको थियो। अहिले मिट्यालको रुक्से भन्च्याङमा सोलरबाट 10 र हावाबाट 15 किलोवाट बिजुली थपिएको छ। हावाबाट उत्पादित बिजुली प्रयोग गर्न पाएपछि स्थानीयको दैनिकी पनि सहज बनेको छ। स्थानीय चम्माया सुनारी:
केन्द्रीय लाइन लाए पनि अहिलेसम्म टेलिभिजनहरू हेर्न अनि मोबाइल गर्न, केटाकेटीलाई पढाउन सुविधाहरू पाइरहेको छ।
मित्यालको काफल, मौला थर, रुक्से बन्ज्याङ र झ्यालटुङका गाउँलेहरूले स्थानीय स्तरमै निकालेको बिजुली प्रयोग गर्दै आएका छन्। बिजुली निकाल्न स्थानीयले 65 दिन श्रमदान गरेका थिए। बिजुलीले गाउँ नै झिलिमिली भएपछि स्थानीयले श्रमदानको दुःख समेत बिर्सिँदै गएका छन्। सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र सुनारी:
यो 150 घर धुरीका उपभोक्ताजीहरूले प्रयोग गरिराख्नु भएको छ। यहाँ रहेका सबै सरकारी कार्यालय तथा विभिन्न गैर सरकारी संघ संस्थाका कार्यालयहरूले यो बत्ती प्रयोग गरिराख्नु भएको छ।
सुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले नपत्याएर हैरानी थियो। परीक्षणको रूपमा निकालिएको बिजुली बलेको देखेपछि स्थानीयलाई थप बिजुली निकाल्न हौसला मिलेको छ। हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 2,15,00,000 लगानी भइसकेको छ। मित्याल आसपासका 146 घर, गाउँपालिकाको कार्यालय, प्रहरी, विद्यालय लगायतले यही बिजुली प्रयोग गर्दै आएका छन्। गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारू:
147 घर परिवारले बत्ती बाल्न पाएका छन्।
मित्यालको रुक्से भन्ज्याङ डाँडामा 2 ठूलो पंखा घुमिरहेका छन्। सोलर प्यानल समेत राखेर दुवैबाट बिजुली निकालिएको छ। हावाबाट बिजुली निकाल्न सकिन्छ भने तथ्यलाई पाल्पा निस्तीका जनताले प्रमाणित गरिदिएका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब केही अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरान स्थित एक स्वास्थ्य क्लिनिकमा भएको विस्फोटन र आगलागीका कारण कम्तीमा 19 जनाको मृत्यु भएको छ। स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएको अक्सिजनका सिलिण्डर विस्फोट भएर आगलागी भएको समाचारमा जनाइएको छ। मृत्यु हुनेमा 15 जना पुरूष र 4 जना महिला रहेका छन्। हङकङ प्रशासनको प्रमुख क्यारी ल्यामले हङकङ प्रशासनमा लागू नयाँ सुरक्षा कानून हङकङ र बेजिङ बीचको सम्बन्ध सुमधुर पार्नका लागि ल्याइएको बताउनु भएको छ। बेलायतका अधीनस्थमा रहेको हङकङ चीनलाई हस्तान्तरण गरिएको 23 वार्षिक कार्यक्रममा सरीको हुनुभएकी ल्यामले नयाँ सुरक्षा कानून हङकङमा जारी अस्थिर गतिविधि नियन्त्रणका लागि जरूरी भएको स्पष्ट गर्नुभएको थियो। हङकङमा लामो समयदेखि पूर्ण स्वतन्त्रताको माग गर्दै जारी आन्दोलनका बीच आएको सुरक्षा कानूनले देशको अखण्डतालाई चुनौती दिने खालका गतिविधिलाई आतंकवादी क्रियाकलापका रूपमा व्याख्या गरिएको छ। यसैबीच हङकङमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएका प्रमुख नेताले गतिविधिबाट आफू अलग भएको घोषणा गरेका छन्। अब आर्थिक समाचार।
वीरगंज पथलैया औद्योगिक कोरिडोरमा रहेका बहुराष्ट्रिय कम्पनी सहित पुला चाना र मजौला गरी झण्डै 1400 को हारारीमा रहेका उद्योगहरू आंशिक रूपमा सञ्चालनमा आएका छन्। उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसके पनि बजारको माग अनुसारको उत्पादन गरिरहेको उद्योगी व्यवसायहरूले बताएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनले बजार र आपूर्ति अवरूद्ध हुँदा अत्यावश्यकीय सूचीमा राखिएका उद्योगहरू समेत सञ्चालनमा कठिनाई भएको थियो। नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध कुमार गुप्ताले बजारमा माग नभएपछि खाद्यान्न समेत गोदाममा थन्काएर राख्ने स्थिति सृजना भएको बताउनुभयो। अहिलेको समयमा उपभोक्ताको क्रय शक्तिमा आएको कमीले बजारलाई झन सुस्त बनाएको नारायणी रोलिङ मिल्सका संचालक सत्यनारायण कायलले बताउनुभयो। वीरगंज पथलैया औद्योगिक कोरिडोरमा प्रत्यक्ष रूपमा 70,000 भन्दा बढी मजदूरहरू कार्यरत रहेका वीरगंजबाट हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्। उच्च दरले वृद्धि बढेपछि बुधबार पनि शेयर बजारको कारोबार बिचैमा बन्द भएको छ। कारोबार सूचक नेप्से 6% बढेसँगै बुधबारको कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बुधबार नेप्से परिसूचक 75.77 अंकले बढेको हो भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 15.10 अंकले बढेको छ। बुधबार कुल 135 कम्पनीहरूका 40,73,00,000 मूल्य बराबरका शेयरहरू किनबेच भएका छन्। बुधबार नेप्से परिसूचक 1,336 अंकमा पुगेको छ। नेपाली बजारमा बुधबार सुनको भाव तोलामा 500 रुपियाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचानी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रति तोला 91,700 रुपियाँ र तेजाबी सुन प्रति तोला 91,265 रुपियाँमा कारोबार भएको जनाएको छ। यस दिन चाँदी पनि तोलामा 15 रुपियाँले बढेर प्रति तोला 960 रुपियाँमा कारोबार भएको छ। विश्व बैंकले नेपाल श्रीलंका र मालदिवसका लागि राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्बोसलाई नयाँ नियुक्ति गरेको छ। काठमाडौँ उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फबाट नेपाल श्रीलंका र मालदिवसको नेतृत्व गर्दै करिब 5,50,00,000,000 अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व जार्बोसले गर्नुहुनेछ। विश्व बैंकले नेपाल श्रीलंका र मालदिव सरकारहरूलाई कुल 35,00,00,000 डलर भन्दा बढ़ीको COVID-19 आपतकालीन प्रतिकार योजना अन्तर्गत सहयोग गरिरहेको छ। एनएमबी बैंकले विश्व बैंकको सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगमबाट 25 मिलियन अमेरिकी डलर पुनर्कर्जाका लागि साझेदारीमा हस्ताक्षर गरेको छ। एनएमबी बैंकले 2 वर्षको अवधिमा अन्तर्राष्ट्रिय वित्त निगमबाट लगातार 2 पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ। उक्त समझदारीमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकारी सुनिल केसी र अन्तर्राष्ट्रिय वित्त निगमका एकान्तोष पाण्डेले हस्ताक्षर गर्नु भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
कास्की जिल्ला फुटबल संघको अनियमितताका बारेमा छानबिन शुरू भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा छानबिन समितिले बुधबारबाट एन्फा कास्कीको अनियमितता बारे छानबिन थालेको हो। लामो समयबाट एन्फा कास्कीमाथि छानबिन हुनुपर्ने माग बढेपछि एन्फाले उपाध्यक्ष खड्काको नेतृत्वमा समिति बनाएको थियो। समितिमा खड्कासँगै आनन्द रंजित र नारायण अधिकारी रहेका छन्। एन्फा कास्कीको अनियमितता छानबिन गर्न एन्फाद्वारा गठित टोली मंगलबार पोखरा पुगेको थियो। समितिका संयोजक खड्काका अनुसार समितिले एन्फा कास्कीको वर्तमान कार्य समितिको 2 वर्षको हिसाब किताब हेर्नेछ। यससहित पूर्व कार्यकारी समितिको आर्थिक पक्ष पनि छानबिन गरिनेछ। एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङ गत माघमा बैंकिङ कसुर सहित 3 मुद्दामा पक्राउ परेका थिए। त्यसै त एन्फा कास्कीमाथि छानबिन गरिनुपर्ने माग बढ़ेको थियो। त्यसअघि पनि एन्फाले केन्द्रीय सदस्य रत्न कुमार श्रेष्ठको संयोजकत्वमा 3 छानबिन समिति बनाएको थियो, तर त्यस समितिले आफ्नो प्रतिवेदन बुझाउन सकेको थिएन। उक्त समितिका संयोजक रत्न कुमार श्रेष्ठले स्वास्थ्य अवस्थामा कमजोर रहेको बताउँदै राजीनामा दिएपछि नयाँ समिति गठन भएको थियो। लगत्तै गत असार 2 एन्फा कार्य समितिको आपतकालीन बैठकले वीरबहादुर खड्काको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरेको थियो। श्रीलंका पुलिसले सन् 2011 फाइनल फिक्सिन भएको भन्ने पूर्व खेलकुद मन्त्रीको भनाई र कारण सहितको प्रतिवेदन बुझाएपछि अनुसन्धान शुरू गरेको छ, जसमा पुलिसले पूर्व कप्तान तथा 2011 विश्वकपका प्रमुख छनौटकर्ता अरविन्द डी सिलवालसँग 6 घण्टा सोधपूछ गरेको छ। भारतले विश्वकपको उपाधि जितेको प्रतियोगिताका बेलामा फाइनल खेल श्रीलंकाले बिक्री गरेको भन्दै पूर्व खेलकुद मन्त्री महिदानन्द अल्थगामनले बताएका थिए, जसमा उनले 24 कारणसहित 9 पेज लामो प्रतिवेदन पनि बुझाएका थिए।
अब मौसम सम्बन्धी जानकारी। आज राति देशका सबै प्रदेशमा सामान्य बदली रहेकी स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1, गण्डकी प्रदेश र प्रदेश नम्बर 5 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 8.2 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा स्थायी कमिटि बैठक आज पनि जारी। प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको अभिव्यक्ति र नेकपा एमाले नामको पार्टी दर्ताका विषयमा छलफल। कोरोना भाइरसको संक्रमणबाट आज 1462 जना संक्रमण मुक्त, संक्रमण मुक्त भई घर फर्कनेको संख्या 4656। आज थप 482 जनामा कोरोना भाइरसको संक्रमण। यातायात सञ्चालन नभएको अवधिको कर छूट गर्न नेपाल यातायात व्यवसाय महासंघद्वारा सरकारसँग माग र इरानको राजधानी तेहरान स्थित एक स्वास्थ्य क्लिनिकमा विस्फोट, कम्तीमा 19 जनाको मृत्यु। अवस्त साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।